सूचना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयलक्ष्मी गुरुङसँगै ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
प्रदेश नम्बर 7 को सरकार गठन भएको आज 100 दिन पूरा। डोटीको बोक्टान गाउँपालिकामा जीप दुर्घटना हुँदा 4 जनाको ज्यान गयो, 10 जना घाइते।
प्रदेश नम्बर 7 को धनगढी उपमहानगरपालिकामा सूचना प्रविधि केन्द्रको स्थापना। कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा महाकाली नदीमा राफ्टिङ सञ्चालन गरिने।
नेकपाको आवश्यक कागजात निर्वाचन आयोगमा संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै।
र नेपालको पहिलो ई पेमेन्ट कम्पनी ई सेवाद्वारा ज्ञानेन्द्र मल्ललाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त।
आनन्द पोलिक्लिनिक प्राइवेट लिमिटेडमा तपाईँले खोजेकै विशेषज्ञ डाक्टरहरूको सेवा प्रवाह हुँदैछ।
डाक्टर रविन्द्र कुमार ठाकुर, MBBS MD, न्युरोसाइकेट्रिक,
वरिष्ठ नसा तथा मानसिक रोग विशेषज्ञ।
डाक्टर आउने मिति यही जेठ 19 गते शनिबार।
र डाक्टर बद्री चापागाई, MBBS MD डर्मा, वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य रोग विशेषज्ञ।
डाक्टर आउने मिति यही जेठ 19 गते शनिबार।
सम्पर्क स्थान
आनन्द पोलिक्लिनिक अर्थात् कञ्चन प्रयोगशाला सेवा, गली नम्बर 3, महेन्द्र नगर, कञ्चनपुर।
सम्पर्क फोन 0995-22-774, मोबाइल
98-58-750-774।
अब समाचार विस्तारमा। प्रदेश नम्बर 7 को सरकार गठन भएको आज 100 दिन पूरा भएको छ। गत वर्षको फागुन 5 गते मुख्यमन्त्री सहित अन्य 6 वटै मन्त्रीले पद तथा गोपनीयताको शपथ खाएका थिए। 100 दिन पुगेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका उपलब्धि सार्वजनिक गरिएको छ। अहिलेसम्म प्रदेश सरकारबाट 5 विधेयक प्रस्तुत भएका छन्। तीमध्ये 3 विधेयक पास भएका छन् भने 2 विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाइएका छन्। हेलो सीएम कार्यक्रम सञ्चालन, फोहोर मैला व्यवस्थापन, अस्पताल र औषधि नियमन, विपदबाट क्षतिको विवरण संकलन, मुख्य न्यायाधिवक्ताको चयन र नियुक्ति, प्रदेश पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको सुविधा निर्धारणलाई सरकारले 100 दिनको उपलब्धि मानेको छ। विगतमा केन्द्रीय सरकारबाट उपेक्षा पारिएको बुझिएको विगतका दिनमा केन्द्रीय सरकारबाट उपेक्षामा पारिएको बुझाइ भएका जनताले आफ्नै प्रदेशको सरकार बनेकाले धेरै आशा गरेका छन्। तर जनताले अनुभूति गर्ने गरी 100 दिनको अवधिमा सरकारले काम गर्न सकेको छैन। प्रदेश साथको आर्थिक विकास र समृद्धिका लागि कृषि, पर्यटन, जलस्रोत, जडीबुटी र जङ्गललाई प्रदेश सरकारले आधार मानेको छ। चालु बजेट सोही समृद्धिको खाका कोर्नका लागि सम्भाव्यता र अध्ययनका लागि विनियोजन पनि गरिएको छ। तर त्यो बजेटको प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। 3 महिनाको अवधिमा झण्डै 100 वटा विज्ञप्ति मुख्यमन्त्रीलाई बुझाइएको छ। तर ती विज्ञप्तिमा उल्लेख भएका मागको सम्बोधन प्रदेश सरकारले नै गर्न नसकेको भन्दै केन्द्र सरकारलाई रेफर मात्रै गरिएको छ। सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारहरू भएकाले कार्यान्वयनमा अन्यलता आएको प्रदेश सरकारको ठहर रहेको छ। प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले प्राकृतिक स्रोत साधन परिचालन गरेर सबैभन्दा धनी र समृद्ध बनाउने घोषणा गरेका थिए। तत्कालले दूरदराजमा रहेका जनताले महसुस गर्ने काम पनि गर्ने बताएका थिए। तर सरकारको 100 दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले जन अपेक्षा अनुसारको काम गर्न नसकेको पनि स्वीकार गर्नुभएको छ। प्रदेश सरकारको 100 दिनको अवधिमा प्रदेश सरकारले हासिल गरेका उपलब्धिका विषयमा एक रिपोर्ट सहकर्मी साथी निर्मला खडायतबाट।
प्रदेश सरकार गठन भएको 100 दिन पुगेको अवसरमा प्रदेश सरकारले सोमबार आफ्नो उपलब्धि सार्वजनिकीकरण गरेको छ। प्रदेश सरकारले आफूहरूले यो 100 दिनको अवधिमा धेरै कामहरू गर्न नसके पनि संविधानले दिएको अधिकार उपभोग गर्नका लागि नीति तथा कार्यक्रम निर्माण गरेको बताएको छ। सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले भन्नुभयो,
हामी सन्तुष्ट के मानेमा छौं भने हामीले कमसे कम नेपालमा संघीयताको जग बसाल्न प्रयास गर्यौं, जग बसाल्ने सुरुवात गर्यौँ र जग बसाल्नको लागि आम जनतालाई संघीयता ठिक छ, यो देशमा संघीयता सफल हुन सक्छ र त्यसको लागि अगाडि बढ्नुपर्छ भन्ने एउटा इच्छा शक्ति सहित हामीले कानुन निर्माणका कुराहरू, बजेट निर्माणका कुराहरू, भोलि गर्ने कामका कुराहरूको लागि एकदमै मिलेर 7 नम्बर प्रदेशलाई एउटा नमुना प्रदेश, चाहे त्यो पक्ष विपक्ष नभनिकन विकासको हकमा होस्, चाहे यहाँ सबै मन्त्रीहरू मिलेर काम गर्ने हकमा होस्, चाहे त्यो यहाँका सम्पूर्ण बुद्धिजीवी पत्रकार बन्धुहरू सबैसँग मिलेर काम गर्ने हकमा होस्, हामीले एउटा सुरुवात गर्न प्रयास गरेका छौँ। त्यस कारणले यो कुरा तपाईँहरूलाई म जानकारी दिन चाहन्छु र यो संस्थाहरू अहिलेसम्म र हामीले कति कानुन निर्माण गऱ्यौँ, कति संसदमा छलफलमा छन्, कति हामीले मन्त्री परिषदको बैठकबाट सैद्धान्तिक सहमति दिएर हामी ड्राफ्ट तयार गर्नेमा छौँ र यसको अतिरिक्त पनि कयौँ कार्यक्रमहरू जो हलोसियमदेखि लिएर अन्य कार्यक्रमहरू सरसफाइका कुराहरू पनि हामीले अगाडि बढाएका छौँ।
नयाँ प्रक्रिया र नयाँ अभ्यासमा अघि बढ्दा कानुनको अभाव, भौतिक संरचनाको अभाव, कर्मचारीको अभाव जस्ता अनेकको अभावका बीच आफूहरूले धेरै उपलब्धिहरू दिन नसके पनि संघीयताको जग बसाल्न सक्नु, जनतालाई संघीयताको महत्व बुझाउन सक्नु महत्वपूर्ण कार्य हो। कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले प्रदेश सरकारका 100 दिनका उपलब्धिहरू पढेर सुनाउनु भएको थियो।
प्रदेश सरकार स्थापना भई मन्त्री परिषद सदस्यको पदभारी गरेको 100 दिनका मूलभूत उपलब्धि दिहाए अनुसार उल्लेख गरी सम्बद्ध सबैको जानकारीका लागि प्रदेश नम्बर 7 को प्रदेश सरकारका तर्फबाट सार्वजनिक गरेको ब्यौरा अनुरोध गर्न चाहन्छु। यी कामहरू प्रदेश नम्बर 7 प्रदेश सरकार कार्य विभाजन नियमावली 2074, प्रदेश नम्बर 7 प्रदेश सरकार कार्य सम्पादन नियमावली 2074, प्रदेश नम्बर 7 प्रदेश सरकार केही सार्वजनिक लिखत प्रमाणीकरण नियमावली 2074 प आचार संहिता, प्रदेश नम्बर 7 प्रदेश सरकारका मन्त्री परिषद सदस्यहरूको आचार संहिता 2074 ग प्रदेश श्वेत पत्रको सार्वजनिकरण, कार्यविधि एलओसिएम कार्यविधि 2075, प्रदेश संचितको सञ्चालन कार्यविधि 2075, प्रदेश राजपत्रको सम्पादन तथा वेबसाइटमा प्रकाशन गर्ने सम्बन्धी कार्यविधि 2074 म हालसम्म सहमति प्रदान गर्न स्वीकृत भएका विधेयकहरू।
यो 100 दिनमा प्रदेश सरकारले केही कानूनहरूको निर्माण सँगै प्रदेश सरकारलाई आवश्यक आचार संहिताको निर्माण, हेलोसियम कार्यविधि, प्रदेश सम्बद्ध कर्मचारी विवरण, मूलभूत समस्या तथा समाधान र भावी दिशाबारे कार्ययोजनाहरू सम्पन्न गरिएको बताएको छ। मुख्यमन्त्री भट्टले आफू 7 नम्बर प्रदेशलाई नमूना प्रदेश बनाउन लागि परेको बताउनु भयो। यसै विषयमा पत्रकारहरूसँग कुरा गर्दै विपक्षी दलका नेता तथा प्रदेश सांसद रणबहादुर रावलले अपेक्षा अनुसार सरकारले खासी उपलब्धि पूर्ण काम गर्न नसके पनि प्रदेशको उन्नति र प्रगतिका लागि अघि बढे आफूहरूको पनि सहकार्य रहने बताउनु भयो। यो 100 दिनको अवधिमा धेरै काम गरे भनेर खुसी हुनुभन्दा सदैव यहाँका जनताको पक्षमा काम गर्न सुझाव दिनुभयो।
उहाँले सरकार बनाउनु भएको छ, सरकारका नेताहरूले सुन सुविधाहरू सबै दिनु भएको छ, तर जनताको पक्षमा गर्नुभन्दा पनि बढी चाहिँ मिटिङहरूमा विभिन्न खाले चाहिँ कार्यक्रमहरू मात्रै मैले देखेको छु। किनकि अलरेडी सरकार भइसकेको ठाउँमा केन्द्रीय संघीय सरकारका मन्त्रीले गरे सक्दो सुविधाहरू दिनु भएको छ, त्यो अनुसारको व्यस्त भएको देखेँ। जब यहाँको सरकारका मन्त्री र मुख्यमन्त्री र नेतृहरूले साधारण चाहिँ साधारण कामदेखि लिएर सबै आफैले गर्नुपर्ने परिस्थिति छ।
प्रदेश सरकारको 100 दिनले पनि प्रदेश सरकारको क्षमता र कार्ययोजना निर्धारण गरेको छ। तसर्थ प्रदेश सरकारले सधैँ जनताका यथार्थ समस्या बुझी तत्काल समाधान गर्नुपर्छ। प्रदेश सरकारले जनतालाई संघीयताको आभास गराउन सकोस्। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
डोटीमा जीप दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। डोटीको दिपाइलबाट बोगटान गाउँपालिका वडा नम्बर 6 गगुडाका लागि हिँडेको C1J 877 नम्बरको जीप दुर्घटना हुँदा चालकसहित 4 जनाको घटनास्थलमै मृत्यु भएको हो। घटनामा अन्य 10 जना घाइते भएका छन्। मृतकमा चालक रामबहादुर विक, जीपका साहु भगत द्वारिया र इन्दरी राउत रहेको घटनास्थलबाट स्थानीय जीत चन्दले जानकारी दिनुभयो। थप 1 जना मृतक महिलाको भने पहिचान खुल्न सकेको छैन। घटनास्थलमा प्रहरी पुगिसकेको छ। उद्धार कार्य समेत जारी रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बेहडा बाबा व्यवस्थापन समितिलाई 1,30,000 को 6 सेट डिजिटल सोलर हस्तान्तरण गर्नुभएको छ। धनगढी उपमहानगरपालिका 16 रहेको बेहडा बाबा मन्दिरमा जेठ 9 गतेबाट सुरु भएको बेहडा बाबा गङ्गा दशहरा मेला 2075 को समापन कार्यक्रममा मन्त्री बोहराले उक्त सोलर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमचन्दलाई हस्तान्तरण गर्नुभएको हो। दशहरा मेला 2075 समापनको प्रमुख अतिथि रहेका मन्त्री बोहराले धार्मिक पर्यटन पनि प्रदेशको समृद्धिको एक प्रमुख आधार भएकाले सरकारले धार्मिक पर्यटनको विकासका लागि पनि नीति तथा कार्यक्रम सहित बजेटमा समावेश गर्नुपर्ने बताउनुभयो। मन्त्री बोहराले सात नम्बर प्रदेश धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको प्रदेश भएकाले यसको दीर्घकालीन विकासका लागि सरकार लागि परेको पनि बताउनुभयो। बेहडा बाबा गङ्गा दशहरा मेला समापन कार्यक्रममा मन्त्री बोहराले बेहडा बाबा लगायत सबै धार्मिक क्षेत्रको विकास र संरक्षणका लागि सरकार तयार रहेको समेत जानकारी गराउनुभयो। मन्त्री बोहराले आर्थिक वर्ष 2075-76 बजेट 2 अर्ब घाटा बजेट सहित 20 अर्बदेखि 22 अर्बसम्म प्रदेश सरकारले अषाढ 1 गते ल्याउने तयारीमा सरकार जुटेको पनि जानकारी दिनुभयो।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री वीरबहादुर बलायरले एमाले र नेकपा माओवादी बीच भएको एकीकरणले काङ्ग्रेस हर्षित भएको बताउनु भएको छ। नेपाल प्रेस युनियन टुटीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बलायरले सो कुरा बताउनु भएको हो। यो एकीकरणले नेपालको राजनीति ध्रुवीकरण हुने सङ्केत दिएको छ। नेता बलायरले भन्नुभयो, यसलाई काङ्ग्रेसले सकारात्मक रूपमा लिएको छ। उहाँले लामो समयदेखिको अस्थिर राजनीति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। अब ओली नेतृत्वको सरकारलाई अरू कसैले पनि ढलाउन नसक्ने र यो सरकार शक्तिशाली सरकार बनेको बलायरले बताउनुभयो। देशमा राजनीतिक स्थिरता हुनुपर्ने काङ्ग्रेसको पनि चाहना भएको बलायरले बताउनुभयो। उहाँले सरकार संविधान र प्रजातान्त्रिक मूल्य मान्यता अनुसार चले नेपाली काङ्ग्रेसले सहयोग गर्ने बताउनुभयो। पूर्व मन्त्री बलायरले सरकारका 100 दिन तारिफ गर्न लायकका नभएको बताउनु भएको छ। उहाँले सरकारका काम कारवाहीमा अप्रजातान्त्रिक शैली देखिन लागेको समेत शङ्का गर्नुभयो। अहिले नै विरोध गरिहाल्नुपर्ने त देखिँदैन, तर प्रशासन संयन्त्रको कार्यशैली हेर्दा सरकार अलोकतान्त्रिक बाटोमा अगाडि बढेको देखिन्छ। बलायरले भयो, संवैधानिक मूल्य मान्यता विपरीत सरकार जान लाग्यो भने काङ्ग्रेस प्रतिवादमा उत्रिनेछ।
प्रदेश सातको धनगढी उपमहानगरपालिकामा आज सूचना प्रविधि केन्द्र स्थापना भएको छ। आज सूचना प्रविधि केन्द्रको शुभारम्भ गर्दै मेयर निर्प ओडले सूचना प्रविधि केन्द्र स्थापना गर्नेमा देशकै चौथो स्थानीय तह बनेकोमा खुसी व्यक्त गर्नुभयो। स्थानीय जनतालाई सुसूचित गर्ने र नगरका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ। सेसी नेपाल नामक गैर सरकारी संस्थाको आर्थिक सहयोगमा नगरमा सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो। मेयर निर्प ओडले अब उपमहानगरपालिकाले उपलब्ध गराउने सेवा, सूचना लगायतका अन्य सेवाहरू घरैबाट हेर्न पाउने बताउनुभयो। उहाँले सबै ओडा अध्यक्षहरूलाई दैनिक आधा घण्टा भए पनि सूचना प्रविधि प्रयोग गर्न आग्रह गर्दै ओडावासीलाई पनि यसबारेमा जानकारी दिन आग्रह गर्नुभयो। सोही अवसरमा धनगढी उपमहानगरपालिकाले हाम्रो धनगढी नामक मोबाइल एपको समेत आज शुभारम्भ गरेको छ। मोबाइलको प्ले स्टोरमा गई हाम्रो धनगढी नामक मोबाइल एप डाउनलोड गरी उपमहानगरपालिकाको सबै गतिविधिहरू हेर्न सकिने सो अवसर हेर्न पनि सकिने सो अवसरमा जानकारी गराइएको छ। सेसीका गभर्नेन्स एडभाइजर विनोद उपाध्यायले यो प्रविधिले उपमहानगरपालिकाको सम्पूर्ण गतिविधिहरू हेर्न, डाउनलोड गर्न र सल्लाह सुझाव दिन सकिने भएकाले यसलाई भरपूर प्रयोगमा ल्याउन आग्रह गर्नुभयो।
विगत केही दिनदेखि कैलाली र कञ्चनपुरका नागरिकहरूमा एक प्रकारको त्रास सिर्जना भएको छ। कैलालीमा दिनदहाडे गोली हानी पैसा लुटपाट भएको छ भने कञ्चनपुरको बजारमा बम विस्फोट भएको छ। यो घटनापछि नागरिकहरू त्रसित बनेका छन्। सात नम्बर प्रदेशमा सुरक्षा स्थिति के साँच्चै जटिल बन्दै गएको हो त भनेर शुक्लाफाटा एफएमका स्टेसन म्यानेजर विष्णु अवस्थीले यस विषयमा प्रदेश नम्बर सातका प्रहरी प्रमुख प्रहरी नायक महानिरीक्षक शरद चन्द्रसँग कुराकानी गर्नुभएको छ। सात नम्बर प्रदेशको सुरक्षा स्थिति कस्तो छ भन्ने प्रश्नमा प्रहरी नायब महानिरीक्षक शरद चन्दले भन्नुभयो,
समग्र रूपमा हेर्ने हो भने प्रदेश नम्बर सातका सम्पूर्ण जिल्लाहरूमा शान्ति सुरक्षाको स्थिति स्टेबल र शान्तिपूर्वक सामान्य छ।
सामान्य भनेको अप्ठ्यारो स्थितितिर सङ्केत गर्न खोजिया हो कि जस्तो पहिला थियो त्यस्तै केही पनि भएको छैन भन्न खोजिया?
सामान्य भन्नुको मतलब हामीहरूको यहाँ जुन क्राइम र शान्ति सुरक्षाको स्थिति हुन्छ त्यो चाहिँ सामान्य स्थिति छ भन्नु खोजिएको। तपाईँले सङ्केत गर्न खोज्नु भएको धनगढीको घटना हो भने त्यो विशुद्ध एउटा घटना घटेको आपराधिक एउटा क्रियाकलाप घटना घटेको छ र जुन गोली फायर भएको छ त्यो एउटा आपराधिक घटना हो र यस्ता घटनाहरू नहुन् भनेर हामीहरूले सचेत हुनुपर्छ र त्यसलाई सफल अनुसन्धान गरी कानुनको कठघारामा पुर्याउने हामीहरूको जिम्मेदारी हो र त्यसको लागि हामी तदारुकताका साथ प्रहरी परिचालन गरेर हामी लागि परेका छौँ।
संयोग भन्नुपर्छ या नियोजित हो? धनगढीमा गोलीकाण्ड भएर पैसा लुटिनु र कञ्चनपुरमा पनि त्यही बेला बम विस्फोट भएको छ,
होइन? यो दुईटै फरक फरक कुराहरू हुन्। कञ्चनपुरको घटना रातिको घटना हो र त्यसमा कुनै त्यहाँको सङ्गठित राजनैतिक पार्टीहरूको पनि इन्भल्भ छ भन्ने कुराहरू आएको छ र उहाँलाई त्यो पूर्वानुमान पनि त्यहाँका सम्पूर्ण स्थानीयवासीहरूले पनि जानकारी थियो कि कसैबाट उहाँहरूको अनियमित काममा कसैको हस्तक्षेप भएको छ भन्ने त्यहाँको जनभावना थियो जनमानसमा त्यहाँको पब्लिकहरूमा केही कुरा आएको छ भनेर त्यसपछि मैले विभिन्न पत्रकार मित्र र त्यहाँका मलाई आएको रिपोर्ट अनुसार त्यो पनि भइरहेको र कैलालीको घटना भनेको विशुद्ध आपराधिक प्रवृत्तिको हो र त्यसमा विभिन्न उसका केही कमी कमजोरी हुन सक्ला यसलाई विभिन्न आयामबाट हामीहरू त्यसको अनुसन्धान गर्दैछौँ र यो नै हो भनेर हामीले भन्न सकिरहेको छौँ र हामीले विभिन्न आयामहरूको तर्फबाट हामीले हेर्दैछौँ र यस्तै जुन कैलालीको जुन घटना भन्दै हुनुहुन्छ यो हामीहरूको केही सुरक्षा चुकहरूले गर्दाखेरि यो घटना घटेको हो यो प्रहरीको सजगता र सक्रियताले कमीले गर्दाखेरि घटेको घटना होइन यसमा हामीहरूले सुरक्षा चुकहरू जस्तै व्यक्ति हिँड्दाखेरि पनि साइकलमा हेलमेट लगाएर मोटरसाइकलमा हेलमेट लगाएर नहिँड्नु एउटा चुक हो त्यसको गल्ती हो र घटना घटिसकेपछि मेरो टाउको फुट्यो भन्नुभन्दा त्यसपछि हामीले सजगता जो अप्नाउनु पर्ने हुन्छ त्यो पनि निज कार्कीजीबाट नै अप्नाइया देखिन र हाम्रा प्रहरीहरू पनि विगतमा लामो अवधिदेखि यहाँ त्यस्ता घटनाहरू दिनदहाडे घटनाहरू फायरिङको घटनाहरू भएको घटनाहरू यहाँ थिएन त्यसकारण त्यहाँ हाम्रो कैलाली जिल्लाका प्रमुखहरूबाट र त्यहाँबाट जुन निर्देश दिने इकाइहरूबाट र अनुगमन गर्ने प्रहरीहरू कार्यालय प्रमुखहरूबाट त्यो अनुगमन भएको देखिएन जबकि त्यहाँ घटना घट्दाखेरि दिन सवा दस दस बिसको घटना हो र प्रहरी परिचालन इमिडिएट भएको छ तर जहाँ स्पटमा खटिएको प्रहरीहरूले त्यो सम्बन्धमा उनीहरूले सजग भएर या त्यसपछिको पहलकदमी देखेन उनीहरूले सामान्य रूपमा लियो उनीहरूले यो घटना हो भन्नेतिरै उनीहरूले फिलिङ गरेन जबकि त्यहाँको लोकल पब्लिकहरूले पनि गरेन कसैले टायर पड्क्या या यो साइकलबाट लडेको भन्ने कुरा भयो जब त्यो मान्छे मोटरसाइकलमा गयो र मान्छेले ब्लड लागेर हात गुहार मागिसकेपछि बल्ल त्यो इन्सिडेन्ट भएको घटना भएको भने चाल पाएर त्यसपछि प्रहरीमा रिपोर्ट भएको छ त्यस बेलासम्म चार पाँच मिनट गइसकेको अवस्था थियो
दिउँसै गोली प्रहार हुनु अवैध हतियारको कारोबार पनि भइरहेकै छ भन्नेतिर पनि संकेत गर्छ यसले
त्यो पनि हुनसक्छ अवैध हतियारको कारोबार त भन्न मिल्दैन त्यसको आपराधिक प्रवृत्तिका मान्छेहरूले हामीले खुला सीमाको नाकाको फाइदा उठाएर हामीहरू कहाँ आपराधिक प्रवृत्तिका मान्छेहरू सजिलैसँग पस्न सक्ने चान्सेस चाहिँ हुन रहन्छ
अहिले एक खालको मान्छेहरूमा त्रासको स्थिति देखियो
होइन घटना घटिसकेपछि मान्छेहरूले एक्सेप्ट नगरिरहेको कुराहरू जस्तै होरी आँधी आयो हामीले सोचेकै नबेला आँधी आयो भने मान्छे त्रासित हुन्छ त्यस्तै हामीहरूको विगतमा लामो अवधिदेखि यस्ता दुर्घटनाहरू नभएको अवस्थामा हामीहरूले अहिले त्रसित हुनु जरुरी छ तर एउटा घटना भनेको यसलाई एउटा लेसनको रूपमा हामीले नेपाल प्रहरीले पनि र जनताहरूले हामीले सर्वसाधारणले पनि र सुरक्षाको प्रत्याभूति दिलाउन हामी तत्पर छौँ र यही कुराहरूलाई लिएर मैले महाकाली अञ्चल र सेती अञ्चलका दुईटै प्रहरी प्रमुखहरूलाई हिजो तिनीहरूलाई बोलाएर तिनीहरूलाई जानकारी गराएको छु यो अवश्य पनि अहिले पनि अब आजका दिनदेखि तिमीहरूले यो गतिले हुँदैन र सुरक्षाको तिमीहरूमाथि चुनौती छपिएको छ र आफ्नो माथत र आफू समेतका कार्यालयबाट अनुगमन गर्ने र यो कुराहरूलाई तपाईँहरूले सम्झाउनुहोस् र मोबिलिटी बढाउनुहोस् र तिनीहरूमाथि निगरानी बढाउनुहोस् आपराधिक क्रियाकलाप गर्ने पुराना रेकर्डेड अपराधीहरूलाई आफ्नो कब्जामा लिने तिनीहरूलाई वेयरबाट तिनीहरू कहाँ कता छन् तिनीहरूको लोकेसन लिने र यिनीहरूमाथि निगरानी बढाउन मैले हिजोदेखि निर्देशन पनि दिएको छु मलाई लाग्छ यो यस्ता घटना पुनः दोहोरिन्छन् भन्ने मलाई लाग्दैन धन्यवाद थ्याङ्क यू
समाचारमा पालो भएको छ श्रोता विचारको बढ्दै गएका आपराधिक घटनाहरूलाई नियन्त्रण गर्न के गर्नु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ सुनौ श्रोता विचार
गणेश हेरी पछिल्लो समय जुन आपराधिक घटनाहरू बढ्दै गएको छ यसको नियन्त्रण र न्यूनीकरणका लागि सबैभन्दा पहिला युवाहरूलाई जागरूक बनाउने युवाहरूलाई चेतनशील बनाउने र युवाहरू जसरी बेरोजगारीमा रुमल लिएर लागू पदार्थ दुर्व्यसनतिर जाने र त्यसपछि चाहिँ अपराधतर्फ उन्मुख हुने गतिविधि जो बढिरहेछ यसलाई न्यूनीकरण गर्नका लागि सबैभन्दा पहिला रोजगारीको सिर्जना र रोजगारीको अवसरहरू सिर्जना गर्ने त्यो सँगसँगै अब जिल्लाभित्र र अन्य क्षेत्रमा पनि कमसेकम युवाहरूलाई जनचेतनामूलक कार्यक्रमहरू मार्फतबाट यो गतिविधि गरे भने कानुनले यसरी सजाय दिन्छ भन्ने किसिमको जानकारी र जनचेतना जगाउन सक्यो भने आपराधिक क्रियाकलापहरू केही मात्रामा भए पनि न्यून हुन सक्छ
कमलावती भट्टको बारेमा हामी सबैले सचेत भएर सबै कार्य यस्तै कार्यक्रमहरू गर्दै कसरी न्यूनीकरण गर्दै त्यसरी त्यस बाटोमा हामी सबैले लाग्नुपर्छ
योगेन्द्रराज भट्ट हो आपराधिक घटना त सबैबाट सजग हुनुपर्ने अवस्था हो पहिला जनताबाट अनि जाने सवारी चालकहरूबाट अनि जाने अन्य निकायहरूबाट अनि दोस्रो कुरा ट्राफिक प्रहरीहरूले पनि आफ्नो सिस्टम बसाइदियो भने ठाउँ ठाउँमा यसो गरिदियो भने त्योबाट पनि घटना कम न्यून हुन सक्छ।
रघुनाथ भट्ट, राजनीतिक घटनाहरू नियन्त्रण गर्नका लागि प्रशासन नै सक्रिय हुनुपर्छ। प्रशासनमा राजनीतिक दबाव हुनु हुँदैन, प्रशासन स्वच्छ सफा हुनुपर्छ। आफ्नै नियन्त्रणमा आफैले सञ्चालन गरेको प्रशासन हो भने अपराधिक घटनाहरू एकदम नियन्त्रण हुन्छन्, सजिलै हुन्छन्। राजनीतिक तौरबाट प्रशासनका मान्छेहरूलाई यो गर यो नगर भन्ने कुरा आयो भने उहाँहरूले सक्नुहुन्न। त्यही भएर हाम्रोमा अलिकति अपराधिक घटना बढेको र प्रशासन कमजोर देखिएको मलाई महसुस गरेको।
नरबहादुर महरा हो। सर्वप्रथम त यो हाम्रो प्रशासन र सरकारको कमी कमजोरी हो। जुन अपराधीलाई पक्रिन्छ केही पैसाको नेताहरूको चाहिँ प्रेसबाट जो निकालिने कार्यक्रम छ नि, त्यसले गर्दाखेरि अपराधी क्रियाकलापहरू बढेको जस्तो लाग्छ मलाई। किनकि जो अपराधी हुन्छन् तिनी अपराधीलाई माथिबाट फोर्स गरेर पनि तिनीहरूलाई बसाउने जुन कार्यक्रम छ त्यसले गर्दाखेरि अपराधीहरूको वृद्धि भइरहेको छ। त्यसले जहाँसम्म हो यो सरकारले प्रशासनले टाइट गरेर यिनी अपराधीहरूलाई कडा दण्ड गरिदिएमा त्यसले नियन्त्रण हुन्थ्यो कि भन्ने मलाई विश्वास लाग्छ।
आपराधिक घटनाहरूलाई न्यूनीकरण गर्न सुरक्षा निकायदेखि लिएर स्थानीय प्रतिनिधि सुरक्षा निकायका प्रतिनिधिहरूको बिचमा समन्वय गरेर सक्रिय भूमिका निर्वाह गर्नुपर्छ। उहाँहरूलाई पनि हामीले सबैले अब एउटा सुरक्षाको जिम्मेवारी नेपाली आमाका सपोतहरूले सबैले आफ्नो तरिकाले हामी एउटा उनीहरूको वर्दीका सिपाहीहरू सुरक्षा निकाय हुन्, हामी बिना वर्दीको सिपाही जनताका सेवक हामी सबैले आफूलाई महसुस गरिकन यो प्रक्रियामा सहभागी भइदिएको भइदिएपछि यसलाई नियन्त्रण गर्न न्यूनीकरण गर्न सजिलो हुन्छ।
घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। तपाईँ अहिले शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ एफएम 102.2, बझाङको सैपार एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
यसपालि भने मन ढुक्क भयो, फर्निचर हाउस होस् त आभा फर्निचर एन्ड फर्निसिङ सप्लायर जस्तो होस्।
होइन, कस्तो छ त्यहाँ? निकै खुसी हुनुहुन्छ त, के पाइन्छ त्यहाँ?
धनगढीको उत्कृष्ट फर्निचर पाइने ठाउँ रहेछ आभा फर्निचर एन्ड फर्निसिङ सप्लायर छ त, मेन रोड धनगढीमा छ। यहाँ सोफा, दराज, पलङ, कुर्सी, टेबुल, किचन दराज, लो बेड, डाइनिङ टेबुल, थ्री पिस दराज पाइनुका साथै पुराना सोफाहरू पनि मर्मत गरिन्छ। तपाईँलाई पनि चाहिएको छ भने तुरन्त सम्पर्क राखिहाल्नुहोस्।
कुन ठाउँमा हो रे?
मेन रोड धनगढीमा, प्रोप्राइटर गोविन्द खड्का, फोन 091-525-290, मोबाइल 98-48-86-43-00।
हार्दिक बधाई। भैजनाथ भूतपूर्व सैनिक सामुदायिक संस्थाका अध्यक्ष गङ्गादत्त भट्टजीले छलारी बजारमा ₹2,00,000 बराबरको 3.5 तोला सुनसहितको झोला भेट्टाउनु भएको र झोलाभित्र रहेको सुनको बिल अनुसार सम्बन्धित व्यक्तिको खोजबिन गरी सुनसहितको झोला सम्बन्धित व्यक्तिलाई बुझाई सैनिक मर्यादाको कर्तव्य पालन गरी सबै सैनिकहरूको शिर उच्च हुने काम गरेकोमा उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ। भैजनाथ भूतपूर्व सैनिक सामुदायिक संस्था परिवार, छलारी, कञ्चनपुर।
विशेषज्ञ डाक्टर आउने सूचना। डाक्टर कृष्ण चन्द्र अधिकारी, MBBS MD, कन्सल्टेन्ट फिजिसियन,
पेट, छाती, मुटु तथा नशा रोग विशेषज्ञ डाक्टर उमा मेडिकल हलमा
यही जेठ 19 गते शनिबार।
हात खुट्टा झमझमाउने, मुटु काप्ने, सास फेर्न गाह्रो हुने, दम, पेट,
BP तथा थाइरोइड,
किडनी सम्बन्धी समस्या भएका बिरामीहरूले
तुरन्त सम्पर्क राख्नुहोला। सम्पर्क स्थान उमा मेडिकल हल, गल्ली नम्बर 3, महेन्द्रनगर। सम्पर्क फोन 0995-21-543।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा ऱ्याफ्टिङ सञ्चालन गर्ने भएको छ। महाकाली नदीको त्रिशुलीदेखि ब्रह्मदेवसम्म ऱ्याफ्टिङ सञ्चालन गर्न लागि हो। महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीमदत्त नगरपालिका 9 ऱ्याफ्टिङ सञ्चालन गर्न लागि हो। गत वर्षको स्थानीय तह निर्वाचनमा महाकाली नदीको बहुप्रयोग सम्बन्धी भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको चुनावी एजेन्डा रहेको थियो। नगर प्रमुख विष्टले नदीको बहुप्रयोग को एजेन्डा अनुसार ऱ्याफ्टिङ सञ्चालनका लागि तयारी अघि बढाएको बताउनुभयो। महाकाली नदीको बहुप्रयोग अन्तर्गत विद्युत उत्पादन, सिँचाइ सुविधा, साहसिक जलयात्रा, माछा पालन लगायतका कार्य गर्न सकिने नगर प्रमुख विष्टले बताउनुभयो। भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्ट, वडा नम्बर 9 सदस्य जयदेव जोशी, ऱ्याफ्टिङ निर्माण कम्पनीका देवराज जैसी, युवा व्यवसायी दिवाकर भट्टसहितको टोलीले खल्लादेखि मुसेट्टीसम्म ऱ्याफ्टिङका लागि स्थलगत अध्ययन गरेका छन्।
सञ्चार क्षेत्रको विकास भइसँगै पछिल्लो समयमा बैतडीको ग्रामीण क्षेत्रमा पनि नागरिकको हातहातमा मोबाइल फोन इन्टरनेट सेवा पुगेको छ। तर सञ्चार र प्रविधिको दुरुपयोगले पछिल्लो समय जिल्लामा बाल विवाह र महिला हिंसाका घटना बढ्दै गएका छन्। मोबाइल फोन इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले बैतडीमा बाल विवाह चुनौतीपूर्ण बन्दै गएको संयुक्त राष्ट्र संघीय जनशक्ति कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो। उहाँका अनुसार मोबाइल फोन र इन्टरनेटले बैतडीका किशोर किशोरीमा उमेर नपुग्दै भागेर बिहे गर्ने प्रवृत्ति बढेको छ। यसले गर्दा बाल विवाह कम गर्न निकै चुनौती थपिएको अधिकृत शाहीको भनाइरहेको छ। मोबाइल तथा इन्टरनेटको दुरुपयोगले बालबालिकाको पढाइमा समेत असर पारेको सामाजिक कार्यकर्ता लोकेन्द्र प्रसाद पन्तले बताउनुभयो।
शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको पाटन नगरपालिकाले नगरपालिकामा रहेका विद्यालयमा प्रत्येक दुई महिनामा परीक्षा लिने निर्णय गरेको छ। पछिल्लो समय शिक्षाको गुणस्तर घट्दै गएकाले उक्त प्रावधान राखिएको नगरपालिकाले जनाएको छ। उक्त परीक्षाको नतिजा नगरपालिकामा बुझाउनु पर्नेछ। नगरपालिकाले नगरपालिकाभित्रका सबै विद्यालयका प्रधान अध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग बैठक गरी यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिनुभयो। निर्णय अनुसार कक्षा एकदेखि नौसम्मको वार्षिक परीक्षाको प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन तथा अनुगमन, उत्तर पुस्तिका जाँच र नतिजा सार्वजनिक गर्ने लगायतका काम नगरपालिकाले नै गर्ने प्रवक्ता भण्डारीले बताउनुभयो।
अब केही राष्ट्रिय खबर। नवगठित नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजात पेश गरेको छ। नेपाल कम्युनिस्ट पार्टीका नेता सुभाष नेमाङ नेतृत्वको टोलीले आज निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि आवश्यक केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित महत्त्वपूर्ण कागजात निर्वाचन आयोगलाई उपलब्ध गराएका हुन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीले जेठ 3 गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो। सोही प्रक्रिया पूरा गर्न आवश्यक महत्त्वपूर्ण कागजात आज आयोगलाई उपलब्ध गराएको नेता निङमाङले जानकारी दिनुभयो। दल दर्ताका लागि निर्वाचन आयोगमा नियमावली बुझाउने काम अझै बाँकी रहेको छ। निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ता भएको सूचना प्रकाश गर्नेछ।
संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच आज प्रधानमन्त्री निवास बालवाटारमा दुई बुधे सहमति भएपछि संघीय समाजवादी फोरम सरकारमा जाने निश्चित भएको हो। सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सहमति अनुसार संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरिनेछ। सहमतिमा सरकारद्वारा गर्न सकिने काम सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ र ती कामहरू आन्तरिक गृह कार्य गरी सहमतिमा समाधान गरिने उल्लेख छ।
अब खेल खबर। नेपालको पहिलो ई पेमेन्ट कम्पनी ई सेवाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका मल्लले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ई सेवाको लोगो भएको ब्याट प्रयोग गर्नेछन्। यस बापत उनले पाउने रकमबारे ई सेवाले केही खुलाउन चाहेन। काठमाडौँमा आयोजित कार्यक्रममा ई सेवाको मातृ संस्था F1 सफ्टका अध्यक्ष विश्वास ढकाल र क्रिकेटर मल्लबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। त्यस्तै F1 सफ्टका अध्यक्ष ढकालले ई सेवा पछिल्लो 4-5 वर्षदेखि नै नेपाली क्रिकेटसँग जोडिएको स्मरण गराउँदै राष्ट्रिय टोलीका उपकप्तानसँगको सहकार्यले अझ नयाँ उचाइ लिएको विश्वास व्यक्त गर्नुभयो।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
प्रदेश नम्बर 7 को सरकार गठन भएको आज 100 दिन पुरा। डोटीको बुटान गाउँपालिकामा जीप दुर्घटना हुँदा 4 जनाको ज्यानको 10 जना घाइते।
प्रदेश 7 को धनगढी उपमहानगरपालिकामा सूचना प्रविधि केन्द्रको स्थापना। कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा महाकाली नदीमा ऱ्याफ्टिङको सञ्चालन।
नेकपाको आवश्यक कागजात निर्वाचन आयोगमा संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै।
र नेपालको पहिलो ई पेमेन्ट कम्पनी ई सेवाद्वारा ज्ञानेन्द्र मल्ललाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त।
हस् त यसका साथै यो समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँ पनि कुनै घटना समाचार भए 0905 5574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। प्रविधिमा साथी मित्र मोहन ओझाजीलाई धन्यवाद।